السلام علیکم ورحمۃ اللہ. ایک حال ہی میں ایک رپورٹ آئی ہے جو کہ بی بی سی سے, کہ جس میں یہ کہا گیا ہے کہ نیشنل ہیلتھ سروس میں جو ڈاکٹر کام کرتے ہیں ان کے اندر ڈپریشن کا, سٹریس کا, حتیٰ کہ سوئسائڈ کی چانس کے انسیڈنسز بہت زیادہ ہو گئے ہیں, اور اس کی وجہ جو ہے وہ ان کا پروفیشنل سٹریس ہے. اور ویسے تو جو ڈاکٹری کا پروفیشن ہے یہ مسلسل ایک سٹریس کا پروفیشن ہے, اور ڈاکٹری میں بھی کچھ شعبے ایسے ہیں جن میں یہ سٹریس بہت زیادہ ہوتا ہے. مثلا آئی سی یو میں جو لوگ مریضوں کا علاج کرتے ہیں, ایک تو اس بات کا بہت اندیشہ ہوتا ہے کہ جتنے مریض آئی سی یو میں داخل ہوئے ہیں ان میں سے بہت سارے فوت ہو جائیں گے, اور ایک انسان کو جس کی آپ خدمت بھی کر رہے ہیں, جس کے ساتھ ان کے عزیز و اقارب موجود ہیں, ان کا بیٹا موجود ہے, ان کی ماں موجود ہے, ان کا ایک ایموشنل ریئیکشن ہے, وہ سب اپنے پیاروں کو مرتا ہوا دیکھ نہیں سکتے, اور ایک اس کا نرس یا ڈاکٹر اس کی خدمت کر رہا ہے, اپنی پوری کوشش کر رہا ہے, اور اس کے باوجود وہ اگر وہ نہیں بچے گا تو انسان بھی تو ایک طرح کا بلاٹنگ پیپر کی طرح ہے نا, جیسے سیاہی چوس جو ہے وہ جب سیاہی کو چوستا ہے تو سیاہی کو خشک کر دیتا ہے مگر خود بھیگ جاتا ہے, جیسے تولیہ ہے وہ جسم کو خشک کرتا ہے مگر خود بھیگ جاتا ہے, تو وہ ڈاکٹر بھی تو سارا اس ایموشنل ریئیکشن کو ابزارب کر رہا ہوتا ہے. مجھے اچھی طرح یاد ہے کہ جب میرے پاس یہ ذمہ داری تھی ایک میڈیکل کالج کے پرنسپل کی, تو میں نے ایک اصول بنایا تھا کہ جتنی نرسیں بھی آئی سی یو میں کام کرتی ہیں ان کو 2 ہفتے کے بعد چھٹی دی جائے, اور ان کو کلینیکل سائیکالوجسٹ کے پاس بھیجا جائے تاکہ وہ ڈی بریفنگ کر کے اپنی چھٹی پہ جائیں, اپنے آپ کو ڈی برڈن کر کے جائیں, اس پریشر میں سے نکل کے جائیں. تو یہ ایک اسی طرح تمام اور کچھ شعبے اور بھی ہیں جن میں سٹریس بہت زیادہ ہوتا ہے, مثلا آنکالوجی جو کینسر, کیونکہ کینسر کے اندر بھی جو Stage 4, Stage 3 کے مریض ہیں تو وہ بیچارے تکلیف میں ہوتے ہیں, اور ڈاکٹر کے سامنے آہستہ آہستہ ہفتوں میں مہینوں میں اس کی تکلیف بڑھ رہی ہوتی ہے, اور وہ ساری تکلیف کو وہ خود بھی برداشت کر رہا ہوتا ہے اور ایموشنلی اس کو سٹریس کر رہا ہوتا ہے. اور اسی طریقے سے گائناکولوجسٹ جو ہیں, گائناکولوجسٹ ہمیشہ 2 جانوں کو دیکھ رہے ہوتے ہیں, اور اس میں اگر کوئی پرابلم ہو جائے تو سٹریس بہت زیادہ ہوتا ہے. مگر یہ جو رپورٹ ہے یہ ایکچولی صرف سٹریس سے ریلیٹڈ نہیں ہے, سٹریس کی ایک اور ریزن بھی یہ ہے کہ لوگوں کی اویئرنیس کی وجہ سے اس بات کا بہت خطرہ ہے کہ لوگ آپ کو سو کر دیں اور آپ کے اوپر مقدمہ کر دیں, اور وہ جو مقدمے والا سٹریس ہے وہ اس سے بھی زیادہ خطرناک ہے, اور اس میں اس بات کا اندیشہ ہوتا ہے کہ آپ کا لائسنس کینسل ہو جائے, آپ کو جرمانہ ہو جائے. گو پاکستان میں بھی اس کا اتنا وہ نہیں ہے ٹرینڈ, لیکن باہر کے ملکوں میں تو ہر ڈاکٹر انشورڈ ہوتا ہے, اور وہ جو انشورنس کمپنی ہے وہ آپ کے بہاف پر مقدمہ لڑتی ہے. لیکن اگر فرض کریں بار بار آپ انشورنس یعنی کہ اس میں آ رہے ہیں تو آپ کی رینکنگ کم ہونا شروع ہو جاتی ہے, اور آپ کی اگلی دفعہ انشورنس بڑھنا شروع ہو جاتی ہے. آپ کو ڈاکٹر جب جاب دیتا ہے تو وہ اس بات کو دیکھتا ہے کہ یہ تو اس کے تو رسک بہت زیادہ ہے اس ڈاکٹر کا, تو آپ کے اگلی جاب کو ملنے کے چانسز بہت کم ہو جاتے ہیں. تو اس لیے اسٹریس کی وجہ سے یہ جو سارا جو ڈپریشن کا, اسی لیے آپ حیران ہوں گے کہ برطانیہ چھوٹا سا ملک ہے, پنجاب جتنا ملک ہے, پنجاب سے شاید اس کے برابر ہو یا اس سے چھوٹا ہو, تو اس ملک میں اور پوری دنیا میں انہوں نے حکومت کی ہے, کیسے کیسے نوبل پرائز وہاں ہوئے ہیں, دنیا کی ٹاپ رینکنگ یونیورسٹیز وہاں ہیں. دیکھیں 3 ٹاپ رینکنگ یونیورسٹیز تو جو پہلی 10 میں ہیں وہ برطانیہ میں ہیں, کیمبرج, آکسفورڈ اور ایک اور یونیورسٹی میں اس کا نام بھول گیا, تو یہ یونیورسٹیاں تو برطانیہ میں ہیں. اچھا, اس کے باوجود ہر سال ہندوستان, پاکستان, بنگلہ دیش, عرب ممالک, افریقہ کے ممالک, وہاں سے لوگ پلیب کا ایگزام پاس کر کے برطانیہ میں جا کے نوکری کرتے ہیں. تو میں پوچھتا ہوں کہ ان کے لائق بچے کہاں جاتے ہیں؟ دیکھیں ہمارے یہاں تو جو لائق بچے ہوتے ہیں وہ پیسے لے کے پلیٹوں میں اور اپنے تھیلوں کے اندر پھر رہے ہوتے ہیں کہ اگر سرکاری میں نوکری نہ ملے تو میں پرائیویٹ کسی ہاسپٹل میں, مجھے پرائیویٹ میڈیکل کالج میں جاب مل جائے. تو جو وہاں کے بریلینٹ بچے ہوتے ہیں وہ کہاں ہوتے ہیں؟ ان کو کیوں ضرورت پڑتی ہے کہ پاکستان سے ڈاکٹر لیں, اور ہر سال سال میں 2 مرتبہ؟ تو اس کی ریزن یہ ہے کہ وہ بچے یہ سمجھتے ہیں کہ یہ اتنا ورتھ نہیں ہے, اتنا سٹریس جو ہے وہ ورتھ نہیں ہے, اور اتنے ہی پیسے تم کسی اور فیلڈ میں اس سے زیادہ یعنی فریڈم کے ساتھ اور اس سے زیادہ کم ایفرٹ کے بعد ہم کما سکتے ہیں. تو اس لیے یہ جو بڑی الارمنگ رپورٹ ہے, جس رپورٹ سے یہ پتا ہے چلا ہے, اور میں اس سلسلے میں اس بات کا رپورٹ کا فائدہ اٹھاتے ہوئے اس کو ریفرنس کے طور پہ یوز کرتے ہوئے یہ بتانا چاہتا ہوں کہ جو ہمارے پاکستان میں ڈاکٹر بننے کی بھیڑ چال ہے اس کو کچھ ختم کرنا چاہیے. میں یہ نہیں کہتا پاکستان کو اچھے ڈاکٹر نہیں چاہیے, میں یہ بالکل نہیں کہتا کہ پاکستان نے WHO کے اسٹینڈرڈ کے مطابق پورے ڈاکٹر اچیو کر لیے ہیں اور ہر آبادی پہ اتنے ڈاکٹر موجود ہیں. میں یہ نہیں کہتا, वो जो डॉक्टर बेरोजगार फिर रहे हैं, वो इसलिए कि वो शहरों में कंसंट्रेट हो रहे हैं, पूरी आबादी के लिए मौजूद नहीं है। एक्चुअली तो अभी भी कमी है, लेकिन ये बात है, मैं ये कहूँगा कि डॉक्टर वो बने जिसका पैशन बहुत स्ट्रांग हो। जो डॉक्टर, मैं जब डॉक्टर बना था तो एक रीज़न, मैं अपनी बात नहीं कर रहा, लेकिन एक रीज़न डॉक्टर बनने की, अच्छी गुड रीज़न ये भी थी कि डॉक्टर बनकर आप बहुत अच्छे पैसे कमा सकते हैं। लेकिन अब ये बात अप्लाई नहीं होती। आप कंपेरेबल एज में एक टेक का बच्चा है ना, जिसने को टेक में कोई काम किया है, कोई इस तरह की किसी चीज़ में काम किया, या कोई बिजनेस में चला गया है, तो कंपेरेबल एज में जब अभी बेचारा वो ना किताबें पकड़ के पार्ट वन पार्ट टू की तैयारियां कर रहा होगा, दूसरा बंदा अपनी ज़िंदगी में, अपनी पर्सनल ज़िंदगी में, मैट्रिमोनियल ज़िंदगी में, फैमिली ज़िंदगी में सेट हो चुका होगा। तो इसलिए एक तो ये जो भेड़ चाल है ना, मैं डॉक्टर बनने से बिल्कुल मना नहीं कर रहा, लेकिन मैं ये कह रहा हूँ कि डॉक्टर आप तब बनिए जब आपका पैशन बहुत स्ट्रांग है, ताकि आपके ऊपर स्ट्रेस और डिप्रेशन, एंजाइटी, चैलेंजेस जो आएंगे, आप उनको अपने पैशन की वजह से हैंडल कर सकें। फिर तो आप ज़रूर डॉक्टर बनिए, इसके अलावा किसी और रीज़न की वजह से डॉक्टर मत बनिए। एक ये बात, और दूसरा जो बने हुए डॉक्टर हैं, मेरा अल्हम्दुलिल्लाह 30-40 साल का तजुर्बा है, मैं मुख्तलिफ एडमिनिस्ट्रेटिव पोस्ट पर रहा हूँ, मैं क्लिनिकल प्रैक्टिस में रहा हूँ, अभी भी हूँ, और सर्जरी को मैं हेड करता रहा हूँ, डिपार्टमेंट को पढ़ाता भी रहा हूँ, अंडर ग्रेजुएट, पोस्ट ग्रेजुएट। तो मैं डॉक्टरों से ज़रूर ये कहूँगा कि अब 2024 में हम उस तरीके से, उस लेवल की प्रोफेशनलिज्म से काम नहीं कर सकते जो हमारा आज से 10 साल पहले का लेवल था। अब हमारा प्रैक्टिस का जो जो प्रोफेशनलिज्म का स्टैंडर्ड है, उसको बहुत हाई होना पड़ेगा। इसलिए कि मीडिया एक वॉच डॉग की तरह हमें देख रहा है, पूरी सोसाइटी के अंदर अवेयरनेस क्रिएट हो गई है। इस बात का बहुत इम्कान है कि आप प्रोफेसर हैं और आप एक बीमारी के इलाज की तशखीस करते हैं, तो जो आपका मरीज़ है उसको शायद आपसे ज़्यादा पता हो, क्योंकि उसने आपके आने से पहले गूगल के ऊपर पिछले हफ्ते में छपा हुआ आर्टिकल भी उस बीमारी के बारे में पढ़ा हो, जो कि आपकी नज़र से अभी नहीं गुजरा। तो इसलिए हमें ये याद रखना चाहिए कि जो पब्लिक है, जो पेशेंट्स हैं, वो वाइज़र हैं, वो वाइज हैं बीमारी के बारे में, वो ज़्यादा वाइज हैं अपने राइट्स के बारे में, और बॉडीज़ मौजूद हैं जो कि अवेलेबल हैं, जिनमें लोग कंप्लेंट कर सकते हैं, हेल्थ केयर कमीशन और दूसरी अदालतें वगैरह, तो उसको कर सकते हैं। इसलिए अब डॉक्टरों को प्रोफेशनलिज्म के लेवल को ऊपर लेके जाना पड़ेगा। तो ये इस रिपोर्ट से मैंने ये अख़ज़ किया है। और दूसरी बात यह है कि डॉक्टर हो, इंजीनियर हो, कोई भी हो, ज़िंदगी में चैलेंजेस तो आते हैं, तो हमें अपनी पर्सनल ग्रूमिंग के ऊपर भी बड़ी मेहनत करनी चाहिए कि हम खुद स्ट्रेस को कितना अच्छे तरीके से हैंडल कर सकते हैं। हमारे अंदर इतनी एबिलिटी स्ट्रेस को हैंडल करने की होनी चाहिए। स्ट्रेस तो आते रहेंगे, लेकिन क्या हम उस स्ट्रेस को स्ट्रेस समझते हैं या चैलेंज समझते हैं? अगर हम स्ट्रेस को स्ट्रेस समझेंगे तो गिर जाएंगे, अगर चैलेंज समझेंगे तो हम उठ के खड़े हो जाएंगे और पहले से ज़्यादा मजबूत होंगे। और उसके लिए बहुत सी एक्सरसाइजेज मौजूद हैं, हमने भी बहुत, हमारे चैनल पर भी आपको बहुत सी इस तरह की गुफ्तगू मिलेगी, जिसमें हमने ये बताने की कोशिश की है कि किस तरीके से हम अपने स्ट्रेस लेवल को हैंडल कर सकते हैं और किस तरीके से हम स्ट्रेस को चैलेंज में कन्वर्ट करके अपने आप को मजबूत कर सकते हैं। थैंक यू।